यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपाको सचिवालय बैठक जारी। पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल केन्द्रित। नेपाली सेनाका एक जवानको कोरोना संक्रमणले मृत्यु। 2000 सैनिक संक्रमित। र अमेरिकाले आफ्नो देशमाथि एकपक्षीय रूपमा लगाएको नाकाबन्दीलाई समर्थन नगरिदिन विश्व समुदायलाई इरानको आग्रह। समाचार अब विस्तारमा। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ। कोटेश्वर स्थित पेरिस डाँडामा बसिरहेको सचिवालय बैठकमा यसअघि बसेको स्थायी कमिटी बैठकले पारित गरेको कार्यदलको प्रतिवेदनको कार्यान्वयन, पार्टी एकताको बाँकी काम र मन्त्री परिषद पुनर्गठन लगायतका विषयमा छलफल भइरहेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक पार्टी कार्यालय पेरिस डाँडामा नेकपाको सचिवालय बैठक बसेको हो। यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। वीरगंजमा उपचाररत तीनजना कोरोना संक्रमितको आज मृत्यु भएको छ। वीरगंजको नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका 80 वर्षीय वृद्ध सहित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोविड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचारार्थ भर्ना भएका 12का 65 वर्षीय पुरूष र रौतहटका 61 वर्षीय पुरूषको उपचारकै क्रममा आज मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो। यही भदौ 29 गते मृत्यु भएका नेपाली सेनामा कार्यरत एक सैनिकको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। काठमाडौँमा सेवारत रामेसाप घर भएका ती 34 वर्षीय सैनिकको यही असोज 1 गते कोरोना परीक्षणको नतिजा आएपछि उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसैबीच नेपाली सेनामा हालसम्म 2056 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि निर्देशनालयले जनाएको छ। तीमध्ये 401 निको भइसकेको छ भने 1654 सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो। बाँकेमा कोरोना संक्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर 21 पुरैनीका 59 वर्षीय पुरूषको गएराती उपचारका क्रममा मृत्यु भएको हो। बाँकेमा आज थप 41 कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या 1244 पुगेको छ। गण्डकी प्रदेशका 3 जिल्लामा आज थप 30 कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति प्रकाशित गरी कास्की, लमजुङ र तनहुँमा संक्रमित थप भएको जानकारी दिएको हो। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा 12 र पर्साका थप 12 कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा पर्सा र 12का 12 कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो। संक्रमण पुष्टि हुनेहरूमा 2 महिलासहित 15 वर्षीय किशोरदेखि 88 वर्षीय वृद्धसम्म रहेका बताइएको छ। आत्मविश्वास, सरसफाई, व्यायाम र रोग प्रतिरोधी क्षमता बढ़ाउने जड़ीबुटीको सेवनले कोरोनालाई जित्न सकिने कोरोना संक्रमण निको भएकाहरूको अनुभव छ। कोरोना भाइरसको औषधि नबनिसकेको अवस्थामा जड़ीबुटीको प्रयोग गर्नाले पनि कोरोना भाइरस विरूद्ध लड्ने शक्ति प्राप्त गर्न सकिने वैद्यहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
गराउँदाखेरि हस्बेन्ड वाइफकै पोजिटिभ आएको रिपोर्ट, कोरोना पोजिटिभ देखिएको, 81 आइसोलेसन अनि क्वारेन्टाइन हस्पिटल। ज्वानो पानी खाइन्थ्यो अनि बेसार पानी, ल्वाङ खाइन्थ्यो बिहान एकपटक साँझ एकपटक, एक्सर्साइज गरिन्थ्यो दिनको 2 आइसोलेसन बस्दा पनि, गुर्जुकको पानी टोटाएर होइन बिहान साँझ तातो पानी खाने।
भारतबाट जेठ 12 गते नेपाल आई 27 क्वारेन्टिन र 21 आइसोलेसनमा बसी संक्रमण मुक्त हुनुभएका बगनासकाली छका रेशमिराज पाण्डे आफ्नो अनुभव सुनाउनु हुँदै उहाँ जस्ता धेरैको अनुभव लगभग मिल्दो छ। आत्मविश्वास, सरसफाई, व्यायाम र जड़ीबुटीको सेवनले कोरोना संक्रमण जित्न सकिने अनुभव पूर्वखोला 2 जलपाका भुवन भट्टराईको छ।
14 दिन जति क्वारेन्टाइनमा आइसोलेसनमा बसियो, 15-16 दिन इमिडिएट चार्जबाट अन्त त्यही बिहान व्यायाम गरिन्थ्यो, पेसार पानी, अदुवा लसुन अनि तातो पानी खानु चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ।
त्यस्तै भारतको आन्ध्र प्रदेशबाट फर्किनु भएकी रिब्रिकोट सातकी लीला खत्रीले जड़ीबुटीकै सेवनले आफू कोरोना संक्रमण मुक्त भएको अनुभव सुनाउनुहुन्छ।
पीसीआर गरेपछि 14 दिनको रिपोर्ट आयो अनि त्यसपछि 14 दिन बसेर बेसार पानी, जनो पानी, चिनी लरो, गुर्जो, जडीबुटी खाएर निको भयो अनि अहिले कुनै पनि लक्षण देखेको छैन। हामी नानी पनि म पनि सबै ठिकै।
हालसम्म पाल्पामा 650 बढीमा संक्रमण पुष्टि भइसकेको छ। पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार गत चैत यता 50% भन्दा बढी सेवाग्राही बढेका छन्। डाक्टरको सल्लाह अनुसार जडीबुटीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर सभ्यता पन्थी बताउनुहुन्छ।
रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नको लागि खानपान, स्वस्थ जीवनशैली अपनाउने, योगा मेडिटेसनहरू गर्ने, गुरुजीलाई चिनी लहरो भनेर चिनिन्छ र त्यो प्रशस्त पाइन्छ र गुर्जोमा चाहिँ टेनिस प्रोभिन, क्याडिफोलिन जस्ता केमिकल्सहरू पाइन्छ र तिनीहरूले चाहिँ हाम्रो रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ। अब शरीरमा पनि एन्टिभाइरल प्रपर्टी छ भन्ने कुरा अब धेरै रिसर्चहरूले नै प्रुभ गरेको हुनाले स्वास्थ्य कर्मीको सल्लाह दिन कुनै पनि आफ्नो खुसीले चाहिँ नखानु।
पछिल्लो समय कोरोना संक्रमणका कारणले खेर गइरहेको जडीबुटी र आयुर्वेदिक औषधि तर्फ आकर्षण बढ्दै गएको छ। नेपालका जंगलमा खेर गएका जडीबुटीको पहिचान र प्रयोग गर्न सके स्वास्थ्य सँगै आर्थिक अवस्था समेत सबल हुने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
जडीबुटीको सेवनले कोरोना बिरामीहरूलाई फाइदा, निको भएकाहरूको अनुभव सहितको यो रिपोर्ट पछि अब अर्को विषय। चितवन मेडिकल कलेजले 2 घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ। अस्पतालले आजदेखि ऱ्यापिड एन्टिजेन टेस्ट मार्फत छिटो नतिजा दिने सेवा शुरू गरेको हो। यसका लागि 3,000 रूपियाँ तिर्नुपर्ने अस्पतालले जनाएको छ। धनगढ़ी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ। लकडाउनको कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागि हो। कोरोना भाइरस महामारीका कारण 5 महिनादेखि बन्द भएका सिन्धुलीका सामुदायिक विद्यालयहरू खुलेका छन्। तत्कालको लागि विद्यालयमा विद्यार्थी उपस्थित नभए पनि शिक्षकहरूले विद्यालयमा उपस्थित भएर विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा जोड्न विभिन्न माध्यमको प्रयोगबाट सिकाई सहजीकरण गरिरहेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरलाको रिपोर्ट।
कोरोना भाइरस महामारीका कारण 5 महिनादेखि बन्द भएका सिन्धुलीका सामुदायिक विद्यालयहरू खुलेका छन्। कतिपय विद्यालयहरू खुल्ने तयारीमा छन्। तत्कालका लागि विद्यालयमा विद्यार्थीहरू उपस्थित नभए पनि शिक्षकहरूले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा जोड्नका लागि गृह कार्य दिने, स्व अध्ययन सामग्री वितरण गर्ने, अडियो भिडियो र रेडियोको माध्यमबाट कक्षा सञ्चालन गर्ने, थोरै विद्यार्थी भएका विद्यालयहरूमा कक्षा नै सञ्चालन गराउने जस्ता कार्यहरूमा शिक्षकहरू जुटेका छन्। शिक्षक योगेन्द्र प्रसाद अधिकारी,
कमलाबारी नगरपालिका लगायत यो सिन्धुल जिल्लैभरि होमवर्क दिने, चेक गर्ने, होमवर्क बुझाउन बोलाउने अनि फेरि चेक गरिदिएर उनीहरूको पृष्ठपोषण सहित होमवर्क फिर्ता गर्ने, सम्पर्कमा नआएका होमवर्क लिन नआउने बच्चाहरू कहाँ कुन अवस्थामा छन् भनेर फोन सम्पर्क व्यक्तिगत रूपमा गरेर गार्जेनलाई उनीहरूलाई जोड्ने, इमेल, इन्टरनेट, फेसबुक चलाउँदा रहेछन् भने म्यासेन्जर ग्रुप बनाएर ग्रुप मार्फत उनीहरूलाई सामूहिक सूचनाहरू सम्प्रेषण गर्ने, क्लास वाइज ग्रुप बनाएर पनि धेरै स्कूलहरूले गरेका छन्।
वैकल्पिक माध्यमको पठन पाठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न शिक्षकलाई अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने सरकारको निर्देशन अनुसार सामुदायिक विद्यालयहरू असोज 1 गतेबाट खुलेको हो। मंगसिरमा परीक्षा सञ्चालन हुने भएपछि विद्यार्थीहरू पनि सिकाइका लागि कुनै न कुनै माध्यमको प्रयोगमा अनिवार्य जोडिएका छन्। विद्यार्थी मनिष खड्का,
पहिलेदेखि नै वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण अन्तर्गत अध्ययन गरिरहेको छु। अगाडि बढ्नको लागि हामीले कुनै न कुनै माध्यमबाट आफूलाई शैक्षिक गतिविधिमा जोडिराख्न अनुरोध गर्दछु।
अहिले वैकल्पिक प्रणालीको सिकाइ सहजीकरणलाई थप प्रभावकारी बनाउन सिन्धुलीको 9 वटै स्थानीय तहले जिल्ला बाहिर रहेका शिक्षकहरूलाई जिल्लाभित्र फर्काउने, पीसीआर परीक्षण गर्न लगाउने, क्वारेन्टिनमा बस्न लगाउने जस्ता कार्यहरू पनि गर्दै आइरहेका छन्। फिकल गाउँपालिका सिन्धुलीका उपाध्यक्ष पार्वती सुनवार,
अहिले चाहिँ वैकल्पिक सिकाइ सहजीकरण गर्नलाई समस्या भयो, मान्छे पुगेन, त्यही भएर उहाँलाई बोलाएको, आफ्नो घर जानेहरू अनि यत्रो जानेहरूलाई बोलाएको।
सिन्धुलीका 576 वटा विद्यालयहरूले यति बेला स्थानीय तहको भूगोलको आधारमा विद्यार्थीहरूलाई वैकल्पिक सिकाइ प्रक्रियामा जोड्न शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताउनुहुन्छ सिन्धुलीका शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल।
सबै स्थानीय तहमा वैकल्पिक विधिबाट, कहीँ रेडियोबाट, कहीँ चाहिँ होमवर्क प्याकेज भन्ने नामबाट पनि, सामग्रीबाट, सदरमुकामको हकमा अनलाइनबाट पनि क्लास गरिरहेको छ।
विभिन्न माध्यमको प्रयोगबाट गरिएको वैकल्पिक शिक्षाले विद्यालय बन्द भएर घरमा नै बसेर स्व अध्ययन गरिरहेका विद्यार्थीको सिकाइ सहज बनाउन थप मदत गर्नेछ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, उचाई मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका 8 चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरू भएको छ। भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो। धादिङ जिल्लाको गल्छी गाउँपालिका 6 चरौदीमा आज बिहान ना 4 ख 2822 नम्बरको पेट्रोल बोकेको ट्याङ्कर त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ। ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग मात्र देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। बैतडी जिल्लाका 2 बालबालिका तथा 1 किशोरीमा दादुरा र रूबेलाको रोग देखा परेको छ। पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिनुभयो। खोप लगाएर पनि दादुरा रूबेला संक्रमण देखिएकोले त्यसको विषयमा अध्ययन भइरहेको बताइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले आफ्नो देश विरूद्ध अमेरिकाले लगाउन खोजेको एकपक्षीय नाकाबन्दीलाई समर्थन नगर्न विश्व समुदायसँग आग्रह गरेको छ। इरान विरूद्धको नाकाबन्दीको प्रस्ताव राष्ट्रसंघले अस्वीकार गरे पनि अमेरिकाले लगाउन लागेको एकपक्षीय नाकाबन्दीको पालना गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको सम्बन्धमा प्रतिक्रिया जनाउने क्रममा इरानका विदेश मन्त्री मोहम्मद जावद जारिफले अमेरिकाले दादागिरी प्रस्तुत गरेको टिप्पणी गर्नुभयो। अफगानिस्तानको कुन्दुज प्रान्तस्थित विद्रोही तालिबानी अखडालाई लक्ष्य गरी सरकारी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा 11 सर्वसाधारण मारिएका छन्। हालै मात्र विद्रोही तालिबानी समूह र सरकार पक्षबीच विस्तृत शान्ति सम्झौता भए पनि सरकारी सेनाले विद्रोही अखडालाई लक्ष्य गरी आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। बेलारूसको सुरक्षा फौजले राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को शासन अन्त्य गरी प्रदर्शनमा रहेका दर्जनौं विपक्षी नेतालाई नियन्त्रणमा लिएको समाचार छ। अधिकांश महिला नेत्रीले नेतृत्व सम्हालेको बेलारूसको आन्दोलन उग्र बन्दै जान थालेपछि सरकारी पक्षले धरपकड तीव्र पारेको समाचार छ। बेलारूसमा 26 वर्षदेखि सत्तामा रहनुभएका राष्ट्रपति लुकासेन्कोले पछिल्लो राष्ट्रपतीय चुनावमा पनि 80% भन्दा बढ़ी मत ल्याएर चुनाव जितेको घोषणा भए लगत्तै विपक्षी समूहले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आन्दोलन सर्काएका हुन्। र थाइल्याण्डमा राजतन्त्रको पुनर्संरचनाको माग गर्दै युवा जमातले शुरू गरेको आन्दोलन तीव्र हुँदै गएको छ। थाइल्याण्डको राजनीतिमा सेनाको प्रभाव र राजतन्त्रको असीमित अधिकारको विरोधमा रहेका विपक्षी समूहले राजधानी ब्याङ्ककमा हिजो वृहत जनप्रदर्शन निकाले पनि सुरक्षा बलले प्रदर्शनमा कुनै बलको प्रयोग नगरेको समाचार छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सत्तारूढ़ नेकपाको सचिवालय बैठक जारी, पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल केन्द्रित। नेपाली सेनाका एक जवानको कोरोना संक्रमणले मृत्यु, 2000 सैनिक संक्रमित र अमेरिकाले आफ्नो देशमाथि एकपक्षीय रूपमा लगाएको नाकाबन्दीलाई समर्थन नगरिदिन विश्व समुदायलाई इरानको आग्रह। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।